بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی، اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے، اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ، نئے ورس کے شبھ اوسر پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک بدھائی پرستوت کرتا ہے۔ آج رویوار ہے، جنوری کی پہلی، جمادی ثانی کی 8 اور دے کی 11 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ کاریکرم کے بارے میں اپنے وچاروں، سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائے گا۔ ہمارا پتہ ہے، ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ ویب سائٹ کا پتہ ہے parstoday.ir/hindi۔ شوتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سدا کی بھانتی آپ دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات آپ سنیں گے کاریکرم انمول باتیں، اس کے پشچات آپ سنیں گے راجنیتک چرچا کا دیری کاریکرم، اور اس کے پشچات ہوگا ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار، اور سبھا کا انتم کاریکرم ہوگا آج کل۔ شوتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہدادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کی اسلامی کرانتی کے سروچ نیتا نے کہا کہ نشٹھا شہید جنرل قاسم سلیمانی کی سب سے سپشٹ وشیشتا تھی۔ بھارت نے کہا ہے کہ چین کے ساتھ سمبندھ سامانیہ نہیں، مکھیا مدوں سے کوئی سمجھوتا نہیں کیا جائے گا۔ بھارت پاکستان نے ایک دوسرے کو اپنے اپنے پرمانو پرتشٹھانوں کی سوچی سونپی۔ روس اور یوکرین نے نئے ورش کے اوسر پر دونوں نے اپنی اپنی جیت کا دعویٰ کیا۔ کابل ایئرپورٹ کے نکٹ بھیشن بم دھماکہ، کم سے کم 10 لوگ مارے گئے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کی اسلامی کرانتی کے سروچ نیتا نے کہا ہے کہ نشٹھا شہید جنرل قاسم سلیمانی کی سب سے اسپشٹ وشیشتا تھی۔ شہیدوں کے پریجنوں اور شہید جنرل قاسم سلیمانی کے سمبندھ میں کاریکرم آیوجت کرنے والے آیوگ کے سدسیوں نے آج اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ صدری خامنائی سے بھینٹ کی، جس میں سروچ نیتا نے کہا کہ شہید جنرل قاسم سلیمانی نے پرتیرودھ کے مورچے میں دوبارہ جان ڈال دی، اور انہوں نے زانی شاسن، امریکہ اور دوسرے سامراج وادی دیشوں کے مقابلے میں پرتیرودھ کی آتما و بھاونا کو مضبوط کر کے اسے دوبارہ زندہ کر دیا۔ اسلامی کرانتی کے سروچ نیتا نے زانو شاسن کے مقابلے میں فلسطینیوں کو ملنے والی پرگتی، اور عراق، سیریا اور یمن میں پرتیرودھ کو ملنے والی اپلبدھیوں کی اور سنکیت کیا، اور کہا کہ جنرل قاسم سلیمانی نے پاوتر پرترکشا کال کے انوبھووں کا لابھ اٹھا کر اور اپنے دوستوں سے صلاح مشورہ کر کے پرتیرودھ کو ایسا مورچہ بنا دیا کہ دیش کی سمبھاوناؤں کو آدھار بنا کر اس پر وشواس و بھروسہ کیا جا سکتا ہے۔ اسی پرکار انہوں نے داعش اور اس کی بہت سی جڑوں کو نشٹ کرنے کو جنرل قاسم سلیمانی کا ایک مہتوپورن کاریہ بتایا، اور کہا کہ اس معاملے میں بھی انہوں نے اچھی پریکشا دی۔ اسی پرکار سروچ نیتا نے شہید جنرل قاسم سلیمانی کے سمبندھ میں आयोजित होने वाले विभिन्न कार्यक्रमों में लोगों की स्वेच्छा से भागीदारी को उनकी निष्ठा का परिणाम बताया और कहा कि पिछले साल की भांति इस साल भी लोग जनरल कासिम सुलेमानी के संबंध में आयोजित होने वाले कार्यक्रमों में बढ़ चढ़कर भाग लेंगे और ईश्वर की कृपा से इस संबंध में कोई कमी नहीं है। उन्होंने साहस, ईमान, जिम्मेदारी स्वीकार करने, जान जोखिम में डालने, होशियारी, बुद्धि और अधूरे रह जाने वाले कामों में अग्रणी की भूमिका निभाने को शहीद जनरल कासिम सुलेमानी की कुछ व्यक्तिगत विशेषता बताया और कहा, उनकी निष्ठा उनकी समस्त विशेषताओं में सर्वोपरि थी और यही बात इस चीज का कारण बनी कि दुनिया में ईश्वर ने उन्हें इस प्रकार की इज्जत दी, जबकि परलोक में उनका प्रतिदान इस प्रकार का है कि इंसान की बुद्धि उसे नहीं समझ सकती। इसी प्रकार इस्लामी क्रांति के सर्वोच्च नेता ने कहा कि सच्चाई शहीद जनरल कासिम सुलेमानी की एक अन्य विशेषता थी और वो कभी झूठ नहीं बोले, जबकि वो जटिल राजनीतिक गतिविधियां भी अच्छी तरह अंजाम देते थे और हम सबको उनकी समस्त विशेषताओं को अपने अंदर उत्पन्न करना चाहिए।
सीरिया के हल प्रांत में ईसाई गिरजाघर के प्रमुख ने कहा कि युवा पीढ़ी की सोच व शैली शहीद जनरल कासिम सुलेमानी की सोच व शैली हो रही है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार इब्राहिम नासिर ने कहा कि प्रतिरोध का रास्ता जारी है और दुश्मनों को जान लेना चाहिए कि उन्हें हजारों जनरल कासिम सुलेमानी का सामना होगा। उन्होंने हलब में शहीद जनरल कासिम सुलेमानी की तीसरी बरसी के अवसर पर आयोजित कार्यक्रम में कहा कि शहीद जनरल कासिम सुलेमानी बहुत से जवानों के आदर्श बन चुके हैं जो उनके रास्ते को जारी रखेंगे और वो ऐसा आदर्श हो चुके हैं जो युवा पीढ़ी की जान बन चुके हैं। इब्राहिम नासिर ने बल देकर कहा कि शहीद जनरल कासिम सुलेमानी का प्रतिशोध केवल एक सैन्य कार्रवाई से संभव नहीं होगा, बल्कि ये प्रतिशोध आस्था, संस्कृति और जवानों में ईमान विस्तृत होने के रूप में सामने आ रहा है। इस अर्थ में और स्थिति में दुश्मनों को हजारों शहीद जनरल कासिम सुलेमानी का सामना होगा।
पॉपुलर फ्रंट फॉर द लिबरेशन ऑफ फिलिस्तीन की सैन्य शाखा के प्रवक्ता ने कहा है कि शहीद जनरल कासिम सुलेमानी एक ऐसे प्रमुख कमांडर थे जिन्होंने इराक और सीरिया में दाइश के विनाश में महत्वपूर्ण भूमिका निभाई थी। गौरतलब है कि 3 जनवरी 2020 को जनरल कासिम सुलेमानी इराक की राजधानी क्षमा कीजिएगा गौरतलब है कि 3 जनवरी 2020 को जनरल कासिम सुलेमानी इराक की आधिकारिक यात्रा पर बगदाद पहुंचे थे। बगदाद एयरपोर्ट के निकट अमेरिका के आतंकवादी सैनिकों ने ड्रोन विमानों से हमला करके जनरल कासिम सुलेमानी और उनके कई साथियों को शहीद कर दिया था। पॉपुलर फ्रंट फॉर द लिबरेशन ऑफ फिलिस्तीन की सैन्य शाखा अबू अली मुस्तफा के प्रवक्ता ने गजा में ईरान प्रेस के रिपोर्टर से बात करते हुए कहा, शहीद जनरल कासिम सुलेमानी के नेतृत्व में प्रतिरोधी मोर्चे ने दाइश और नुसरा फ्रंट जैसे अमेरिकी आतंकवादी गुटों के खिलाफ वास्तविक संघर्ष किया। उन्होंने कहा कि इराक और सीरिया में अमेरिकी आतंकवाद के खिलाफ जनरल कासिम सुलेमानी का संघर्ष किसी से ढका छिपा नहीं है।
इस्लामी गणतंत्र ईरान की सेना की वायु रक्षा प्रणाली की चेतावनी के बाद विदेशी विमानों और ड्रोन विमानों ने जुल्फिकार 1401 सैन्य अभ्यास के इलाके से अपनी दिशा बदल दी और तुरंत अभ्यास क्षेत्र से बाहर निकल गए। ईरानी सेना का संयुक्त सैन्य अभ्यास 1401 या जहरा नारे के साथ 29 दिसंबर 2022 को शुरू हुआ था। ये सैन्य अभ्यास ईरान के दक्षिण पूर्व में मकरान तटीय इलाके में हो रहा है जो हुर्मुज स्ट्रेट के निकट स्थित है।
ईरान की रेडियो और टीवी संस्था के प्रमुख IRIB के प्रमुख ने कहा है कि IRIB पर प्रतिबंध ईरान के इस्लामी क्रांति विरोधी तानाशाही का स्पष्ट उदाहरण है। IRIB प्रमुख पैमान जिबली ने फार्स न्यूज एजेंसी के साथ बात करते हुए कहा, सामाजिक लोकतंत्र और आज़ादी के मूल्यों का सम्मान करने वालों के दावों और व्यवहार में स्पष्ट अंतर पाया जाता है, जिसका एक उदाहरण अमेरिका और उसके कुछ सहयोगियों द्वारा IRIB पर प्रतिबंध है। जिबली का कहना था कि इस्लामी गणतंत्र ईरान की रेडियो और टीवी संस्था एक स्वाधीन देश की राष्ट्रीय संस्था है जो देश और समाज की जरूरतों के मुताबिक सूचना प्रसारण और कार्यक्रमों का निर्माण करती है।
भारत के विदेश मंत्री एस जयशंकर ने कहा है कि चीन द्वारा वास्तविक नियंत्रण रेखा पर एक तरफा बदलाव किए जाने की किसी भी कोशिश से भारत सहमत नहीं होगा। उन्होंने रेखांकित किया कि नई दिल्ली के बीजिंग के साथ संबंध सामान्य नहीं है और मुख्य मुद्दों से कोई समझौता नहीं किया जाएगा। जयशंकर ने पाकिस्तान पर परोक्ष रूप से हमला करते हुए ये भी कहा कि भारत को बातचीत की मेज पर लाने के लिए आतंकवाद को उपकरण के रूप में इस्तेमाल करने की अनुमति नहीं दी जा सकती। उन्होंने कहा कि भारत के सामने अपनी सीमाओं पर चुनौतियां हैं जो कोविड काल के दौरान तीव्र हो गई हैं। उन्होंने कहा कि आज चीन के साथ हमारे संबंधों की स्थिति बहुत सामान्य नहीं है, क्योंकि हम वास्तविक नियंत्रण रेखा को एक तरफा बदलने के किसी भी प्रयास के लिए कभी सहमत नहीं होंगे।
भारत और पाकिस्तान ने नई दिल्ली और इस्लामाबाद में एक साथ राजनयिक चैनलों के माध्यम से अपने परमाणु प्रतिष्ठानों और सुविधाओं की सूची का आदान प्रदान किया। भारत और पाकिस्तान ने एक दूसरे के परमाणु प्रतिष्ठानों और सुविधाओं पर हमला न करने का समझौता किया, जिसके तहत सूचनाओं का ये आदान प्रदान होता है। इस समझौते पर 31 दिसंबर 1988 को हस्ताक्षर किए गए थे और 27 जनवरी 1991 को लागू हुआ था। अन्य बातों के साथ साथ ये समझौता ये कहता है कि भारत और पाकिस्तान प्रत्येक कैलेंडर ईयर की 1 जनवरी को अपने परमाणु प्रतिष्ठानों और सुविधाओं के बारे में एक दूसरे के साथ जानकारी साझा करेंगे।
रूस और यूक्रेन दोनों देशों के राष्ट्रपति ने नए साल पर अपने अपने देशवासियों को संबोधित किया और युद्ध में जीत हासिल करने का दावा किया। रूस और यूक्रेन के बीच पिछले 24 फरवरी से युद्ध जारी है। फरवरी 2022 से रूस लगातार मिसाइलों के बौछार से यूक्रेन को ढेर करने की कोशिश कर रहा है। नए साल में भी इस युद्ध के खत्म होने का कोई संकेत नहीं है। शनिवार रात को घड़ी में जैसे ही 12 बजे रूसी मिसाइलों ने राजधानी कीव समेत अन्य शहरों को अपना निशाना बनाया। नए साल पर रूस का यह पहला हमला था। इस बीच दोनों देशों के नेताओं ने अपनी अपनी जीत का दावा किया है।
और अंत में यह समाचार कि अफगानिस्तान की राजधानी काबुल स्थित एयरपोर्ट के निकट एक बम का धमाका हुआ, जिसमें कम से कम 10 लोगों की मौत हो गई जबकि अन्य कई घायल हो गए। तालिबान शासन के गृह मंत्रालय के प्रवक्ता ने बताया है कि रविवार की सुबह मिलिट्री एयरफील्ड के निकट एक आतंकवादी हमला हुआ है। अब्दुल नाफी का कहना था कि फिलहाल एयरपोर्ट को बंद कर दिया गया है और इस हमले की जाँच शुरू कर दी गई है। अल जजीरा टीवी चैनल ने तालिबान सुरक्षा बलों के हवाले से बताया है कि यह धमाका काबुल इंटरनेशनल एयरपोर्ट के प्रवेश द्वार पर हुआ था, जिसमें 10 लोगों की मौत हो गई और 8 अन्य घायल हो गए। इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें लेकर आपकी सेवा में उपस्थित हैं। आज हम चर्चा करेंगे कि सुप्रीम लीडर की नजर में हजरत जैनब सलामुल्लाह अलैहा का बर्ताव कैसा था। अख्तर रिजवी का सलाम स्वीकार कीजिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई का कहना है कि हजरत जैनब सलामुल्लाह अलैहा प्रतिष्ठा की मूर्ति थीं। सुप्रीम लीडर मुसलमानों से आह्वान करते हैं कि वो इस महान महिला के प्रतिष्ठापूर्ण बर्ताव को अपना आदर्श और मॉडल बना लें। इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई का कहना है कि हजरत जैनब सलामुल्लाह अलैहा प्रतिष्ठा और इज्जत की मूर्ति हैं। जैसा कि हजरत इमाम हुसैन अलैहिस्सलाम आशूर के दिन
کربلا کے میدان میں عزت اور پرتشٹھا کی مورتی تھے۔ گھٹناؤں پر ان کی نظر دوسروں کی نظروں سے بھن تھی۔ سپریم لیڈر کہتے ہیں کہ ان سبھی مصیبتوں اور سمسیاؤں کے باوجود جب دشمنوں نے انہیں برا بھلا کہنا چاہا تو انہوں نے کیول ایک جملہ کہا، ما رأیت الا جمیلا، میں نے اچھائی کے علاوہ کچھ نہیں دیکھا۔ شہادت تھی، دکھ تھا، لیکن یہ سب اللہ کے لیے تھا، اللہ کے مارگ میں تھا، اسلام کی رکشا کے لیے تھا۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کا کہنا ہے کہ یہ ایک کرانتی پیدا کرنے کے لیے تھا، تاکہ اتہاس میں مسلمان یہ جان لیں کہ اسے کیا کرنا ہے، کس طرح آگے بڑھنا ہے، کس طرح ڈٹ جانا ہے۔ یہ حضرت زینب سلام اللہ علیہا کی ایک بڑی کرانتی ہے، یہ ایشوریہ بندوں اور مہاپرشوں کی عزت ہے۔ سپریم لیڈر کہتے ہیں کہ زینب کبرا مہاپرشوں میں سے ہیں، ان کی عزت اسلام کی عزت اور پرتشٹھا ہے، اسی نے اسلام کو پریہ بنایا ہے، پوتر قرآن کو پرتشٹھت اور پریہ بنایا ہے۔ البتہ ہمیں زیادہ اونچا نہیں اڑنا ہے، ہمارے پاس اس کی طاقت نہیں ہے کہ ہم یہ کہیں کہ اس مہان مہیلا کا برتاؤ ہمارے لیے آدرش اور ماڈل ہے، یہ سب چیزیں ہم سے بہت بڑی ہیں۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کا کہنا ہے کہ بہرحال ہم سب کو حضرت زینب سلام اللہ علیہ کی اور بڑھنا چاہیے، ہماری طاقت و ہمارا سہارا اسلام کی عزت، اسلامی سماج کی پرتشٹھا و عزت اور انسان کی عزت ہونی چاہیے، جیسا کہ ایشور نے ایشوریہ دوتوں کو دھارمک آدیشوں اور نیموں کے ساتھ ہمارے پاس بھیجا ہے اور ہمارے لیے انہیں نیوکت کیا ہے۔ دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، شروتاؤں آپ کا سواگت ہے کارکرم راجنیتک چرچا میں۔
راجنیتک چرچا،
راجنیتک چرچا میں ہم بات کریں گے افغانستان میں طالبان کی نیتیوں کے بارے میں جو خود ان کے لیے اب چنوتی بن گئی ہیں۔ کارکرم راجنیتک چرچا میں ہم ایک نظر ڈالیں گے امریکہ کے بفیلو میں طوفان سے ہونے والی تباہی اور ساتھ ہی جاری بھید بھاؤ پر۔ بھارت نینترت کشمیر میں ایک سمیلن کا آیوجن کیا گیا جس میں تصوف کے بارے میں چرچا ہوئی، یہ وشے بھی کارکرم راجنیتک چرچا میں شامل رہے گا۔ تو چرچا کے وشے یہی ہیں، آرمبھ کرتے ہیں افغانستان کی طالبان سرکار کی چنوتیوں سے۔ افغانستان کی سطح پر نینترن کرنے والے طالبان کی نیتیاں اب اس گٹ کے لیے گمبھیر چنوتیوں میں بدل گئی ہیں۔ جائزہ پیش کر رہے ہیں سید میسم۔
طالبان کی انترم سرکار کی نیتیاں، خاص طور پر اسکولوں اور یونیورسٹیوں میں لڑکیوں اور مہیلاؤں کی شکشا پر پرتیبندھ، اس گٹ کے لیے ایک بڑی آنترک اور باہری چنوتی بن گئی ہے، جس کے کارن وشو سمودائے طالبان کے ساتھ سہیوگ کرنے کے لیے تیار نہیں ہے۔ 1990 کے دشک کے بعد طالبان نے اگست 2021 میں پھر سے افغانستان پر قبضہ کر لیا تھا۔ کابل میں آنترک سرکار کے گٹھن کے باوجود طالبان شاسن کو انتراشٹریہ استر پر مانیتا پراپتی کی چنوتی کا سامنا کرنا پڑ رہا ہے، لیکن اب وشودالوں میں لڑکیوں کی پڑھائی پر پرتیبند کے آدیش کے بعد اس شاسن کو نہ صرف انتراشٹریہ استر پر بلکہ خود اس گٹ کے سمرتھکوں کی اور سے آلوچنا کا سامنا کرنا پڑ رہا ہے۔ خود افغانستان میں جو لوگ طالبان کے خوف سے ابھی تک چپی سادھے بیٹھے تھے، اب وہ بھی ان کی نیتیوں کی نندا کر رہے ہیں۔ خاص طور پر مہیلائیں افغانستان میں طالبان کے خلاف اپنا غصہ ظاہر کر رہی ہیں۔ اسلامی سہیوگ سنگٹھن کے مہاسچیو حسین ابراہیم تاہا نے افغان لڑکیوں کی شکشا کے لیے ایک ابھیان چلانے کا آہوان کیا ہے۔ تاہا نے ایک بیان میں کہا ہے کہ اسکولوں اور یونیورسٹیوں میں لڑکیوں کی شکشا پر پابندی شریعت کے لحاظ سے غلط ہے اور طالبان کا یہ دعویٰ کہ شریعت مہیلاؤں کی شکشا کی اجازت نہیں دیتی ہے سراسر غلط ہے۔ طالبان شاسن نے جہاں لڑکیوں کی شکشا پر پابندی کے لیے شریعت کو بہانہ بنایا ہے، وہیں یہ بھی کہا ہے کہ دیش میں لڑکیوں کی شکشا کے لیے بنیادی ڈھانچے کی کمی ہے۔ حالانکہ اسکولوں میں اور یونیورسٹیوں میں لڑکیوں اور لڑکوں کے لیے الگ الگ کلاسوں کا آیوجن کیا جا رہا تھا۔ طالبان کے دعووں کے وپریت اسلام میں شکشا کی پراپتی پر جتنا زور دیا گیا ہے شاید ہی کسی دھرم میں اتنا زور دیا گیا ہو۔ اسلام نے شکشا کی پراپتی میں کبھی بھی مہیلاؤں اور پروشوں کے بیچ بھید نہیں کیا ہے۔ جہاں اس طرح کی کٹر پنتھی نیتیوں سے طالبان کو انتراشٹری استر پر سمسیاؤں کا سامنا کرنا پڑے گا، وہیں ایک بار پھر ان کے بیچ میں اور افغانستان کی جنتا کے بیچ کھائی ادھک چوڑی ہوتی چلی جائے گی۔ اس بیچ افغانستان میں چھاتروں نے ایک ابھیان شروع کیا ہے اور کہا ہے کہ جب تک لڑکیوں کو پڑھائی کی انومتی نہیں دی جاتی وہ بھی پڑھائی کا بہشکار کریں گے۔ اگر طالبان لڑکیوں کی شکشا پر پابندی کے اپنے فیصلے پر اڑے رہتے ہیں تو یہ ابھیان آگے چل کر ایک بڑے جن آندولن میں بھی بدل سکتا ہے، جس سے نشچت روپ سے طالبان کے نئے اور کمزور شاسن کو بڑا نقصان ہو سکتا ہے۔
امریکہ کے بفیلو میں بھیانک برفیلا طوفان آیا جس سے بھاری تباہی ہوئی، لیکن اس بیچ ایک چیز اور ابھر کر سامنے آئی کہ اس علاقے میں بھی انیہ علاقوں کی طرح بھاری بھید بھاؤ پایا جاتا ہے، جو کہ امریکی سماج کی ایک بڑی سمسیا ہے۔ اس بیچ یوکرین کے لیے امریکہ کی سہایتا بھی جاری ہے، جس میں سینے سہایتا سب سے اوپر ہے، اسے لے کر بھی چرچا ہو رہی ہے۔ جائزہ پیش کر رہے ہیں قائم رضوی۔
امریکہ کے بفیلو شہر میں لاکھوں لوگ اب بھی برفیلے طوفان کے دشپریناموں کو جھیل رہے ہیں۔ امریکی راج نیو یارک کے پوروتری نگر بفیلو میں آنے والے بھیشن برفیلے طوفان کے بعد وہاں پر جاتیے تتھا آرتھک بھید بھاؤ کھل کر سامنے آ رہا ہے۔ واشنگٹن پوسٹ کے انوسار طوفان گرست لوگوں کی ہتاشا اور نراشا اب اسپشٹ روپ سے دکھائی دینے لگی ہے۔ یہ لوگ برف سے گھرے ہوئے گھروں میں کھانے پینے کی وستوؤں کی کمی کا سامنا کر رہے ہیں۔ بفیلو نگر میں پہلے سے پائی جانے والی گہری سماجک ایوم آرتھک کھائی برفیلے طوفان کے آنے کے بعد ادھک اسپشٹ ہوئی ہے۔ استھانی ادھیکاریوں کا کہنا ہے کہ گھروں، واہنوں اور برف کے نیچے سے کم 30 شووں کو نکالا جا چکا ہے۔ واشنگٹن پوسٹ سے بات کرتے ہوئے بفیلو نگر کے ایک نواسی نے یہ بتایا کہ نگر واسیوں کو مول بھوت سمسیاؤں کا سامنا کرنا پڑ رہا ہے۔ انہوں نے بتایا کہ نگر کے نردھن پریوار اور اشویت لوگوں کو ادھک پریشانیوں کا سامنا کرنا پڑ رہا ہے۔ بفیلو کی گڑنا امریکہ کے نردھن نگروں میں ہوتی ہے، جہاں پر جاتی بھید بھاؤ پایا جاتا ہے۔ امریکہ میں آئے بھیشن برفیلے طوفان سے جہاں ایک اور اس دیش کی جنتا کو نانا پرکار کی سمسیاؤں کا سامنا کرنا پڑ رہا ہے، وہیں پر امریکی سرکار نے اپنے 2023 کے وارشک بجٹ میں یوکرین کی سہایتا کے لیے 40 ارب ڈالر وشیش کیے ہیں۔ اس سہایتا میں سینی سہایتا بھی شامل ہے۔ سن 2022 کے دوران بھی بائیڈن پرشاسن نے یوکرین کی لگ بھگ 40 ارب ڈالر کی سہایتا کی، جس میں سینی سہایتا سروپری رہی۔ اس حساب سے یوکرین یدھ کے لیے امریکہ کے 80 ارب ڈالر ایسی حالت میں خرچ کیے جا رہے ہیں کہ جب امریکہ کے بھیتر برفیلے طوفان کے کارن بہت بڑی سنکھیا میں لوگ پربھاوت ہوئے ہیں، جو اس سمے مول بھوت سویدھاؤں سے ونچت ہیں۔ ابھی حال ہی میں امریکہ میں 858 ارب ڈالر کا سینی بجٹ پاس کیا گیا تھا۔ ایک حساب سے اگر دیکھا جائے تو سینی بجٹ بڑھانے کے بارے میں جو بائیڈن پرشاسن نے اپنے پوروورتی ڈونالڈ ٹرمپ کا ہی مارگ اپنایا۔ اتنے بڑے سینی بجٹ سے یدھ اور ہنسا کے اترکت عام امریکیوں کی مول سمسیاؤں کا سمادھان کیا جا سکتا تھا۔ امریکی سرکار وکاس کے کاموں کو اندیکھا کرتے ہوئے ہر سال اپنے سینی بجٹ میں وردھی کرتی جا رہی ہے۔ واشنگٹن کی اور سے یوکرین کی سہایتا کا مکھی ادیش سنیکت راج امریکہ کے انتراشٹری پرتسپردھی کے روپ میں روس کو کمزور کرنا ہے۔ بائیڈن پرشاسن نے امریکہ کے خالی ہوتے ہتھیاروں کے گوداموں کو بھرنے کے لیے اس دیش کی ہتھیار کمپنیوں کو نئے ٹھیکے دے دیے ہیں۔ یہ وہ کمپنیاں ہیں جو بہت ہی پربھاوی ہیں تتھا ان کا پربھاؤ پینٹاگن کے بھیتر تک ہے۔ جب سے فروری میں یوکرین یدھ آرمبھ ہوا ہے اس کے بعد سے ہتھیاروں کی بھرپائی کے لیے ہتھیار بنانے والی کمپنیاں تیزی سے سکری ہو چکی ہیں، جن کا منافع اربوں ڈالر میں ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
بھارت نینترت کشمیر میں تصوف کے وشے پر ایک سمیلن کا آیوجن ہوا، جس میں بہت سے بدھ جیویوں نے بھاگ لیا اور اپنے وچار رکھے۔ بیورے کے ساتھ ہمارے سمواددات سپتے محمد حسن۔
بھارت پرشاست کشمیر کے سری نگر میں تکفیریت کے ورودھ میں ایک صوفی کانفرنس کا آیوجن ہوا، جس میں دیش بھر اور گاٹھی کے وبھن دھارمک نیتاؤں نے بھاگ لیا، جنہوں نے ایک جٹ ہو کر کہا کہ تکفیریت کا اسلام کے ساتھ دور کا واسطہ نہیں ہے۔ اس صوفی کانفرنس کی ادھیکشتا کیرلا کے گورنر عارف خان نے کی۔ اس اوسر پر عارف خان نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ یہ اسلام کی شبی کو برباد کرنے کا ایک شریانتر ہے، پرنتو مسلمانوں نے اسے اسفل بنا دیا۔ انہوں نے کہا کہ اسلام شانتی کا دھرم ہے اور اسلام میں بھائی چارہ ہے، پرنتو تکفیریت آتنکواد کا نام ہے اور اس کو اسلام کے ساتھ جوڑا نہیں جا سکتا ہے۔ اس اوسر پر عارف خان نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
دنیا میں کہیں آج کی جو دنیا ہے وہ دنیا میں مساوات کا احساس، برابری کا احساس اتنا زیادہ ہے کہ پچھلی دنیا کے جو تفریقات تھیں، جو بھید بھاؤ تھا، جو اس بنیاد پہ تھا کہ آپ کہاں پیدا ہوئے ہیں، آپ کس جگہ پیدا ہوئے ہیں، وہ سارے قانون دنیا میں ختم ہو گئے۔ لیکن ایک قانون ہے، قدرت کا قانون، اور وہ قانون ہے کہ اگر آپ کا کردار اعلیٰ ہے، اگر آپ خدمت کرتے ہیں، اگر آپ کا کردار حسن اخلاق ہے، اعمال صالح ہیں، اس سے جو درجہ انسان کو ملتا ہے وہ کسی قانون سے نہیں ملتا، لیکن اس درجے کو کوئی قانون ختم نہیں کر سکتا۔ میرا کہنا یہ ہے کہ یہی تعلیم دین کی ہے، یہی تعلیم تصوف کی ہے، یہی تعلیم آج کی دنیا میں، ماڈرن دنیا میں۔ آج جو یو این کا جو ڈکلیریشن ہے ہیومن رائٹس، وہ کہتا ہے اس بنیاد پر کہ آپ کہاں پیدا ہوئے، اس بنیاد پر کہ آپ کس گھر میں پیدا ہوئے، کس مذہب میں پیدا ہوئے، کسی کو کوئی خصوصی درجہ نہیں ہے۔ وہ میں نے کہا کشمیر کے پاس تو اتنی چیزیں ہیں خصوصیت کے لیے، کشمیر کو قانون کے ذریعے خصوصیت کی ضرورت نہیں ہے، کشمیر کے اندر اپنی طاقت ہے۔
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے۔ دکشنی کشمیر میں بھارتی سرکشا بلوں اور الگاوادیوں کے بیچ ایک مٹ بھیڑ میں ایک الگاوادی چھاپہ مار کے ہتات ہونے کی سوچنا ہے، جس کے نینترن سے بھاری ماترا میں اسلحہ اور گولہ بارود برامد کرنے کا بھی دعویٰ کیا گیا۔ جبکہ دکشنی کشمیر کے ہی شوپیاں کے راجپورہ نامی علاقے میں کتھت روپ سے الگاوادی چھاپہ ماروں نے سینٹرل ریزرو پولیس فورس کے ایک جوان سے ہتھیار چھینا ہے۔ اس کے ترنت بعد سرکشا بلوں نے ایک بڑے چھیتر کا گھیراؤ کیا اور تلاشی ابھیان آرمبھ کیا ہے۔ ابھی تک کسی کی گرفتاری کی کوئی سوچنا نہیں ہے۔ پولیس کے ایک ورشٹھ ادھیکاری نے کہا کہ اس گھٹنا کے بعد سرچ آپریشن آرمبھ کر دیا گیا ہے۔ انہوں نے کہا کہ جو بھی اس میں آروپی ہوگا اسے فوراً قانون کے کٹہرے میں کھڑا کر دیا جائے گا۔ انہوں نے کہا کہ الگاواد اور آتنکواد اب ہچکیاں لے رہا ہے اور وہ سماپت ہونے جا رہا ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ، اب پرستت ہے آتما کو شانتی پردان کرنے والا ہمارا ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار۔
قرآن ایشوریہ چمتکار۔
پریہ شروتاؤ، کارکرم قرآن ایشوریہ چمتکار کی کنیر کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ انبیاء کی 74ویں اور 75ویں آیتوں کی تلاوت سنیں۔
وَلُوطًا آتَيْنَاهُ حُكْمًا وَعِلْمًا وَنَجَّيْنَاهُ مِنَ الْقَرْيَةِ الَّتِي كَانَتْ تَعْمَلُ الْخَبَائِثَ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَاسِقِينَ وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا انه من الصالحين۔
اور ہم نے لوط کو تتو درشتا و گیان پردان کیا اور انہیں اس بستی سے چھٹکارا دلایا جو برے کرم کرتی تھی۔ نشچت روپ سے وہ بہت ہی برے و اوگیاکاری لوگ تھے، اور ہم نے لوط کو اپنی انوکمپا میں پرویشت کرایا۔ نسندیہ وہ اچھے لوگوں میں سے تھے۔
اس سے پہلے کی آیتوں میں حضرت ابراہیم علیہ السلام کے جیون کے کچھ بھاگوں کا ورنن کیا گیا تھا۔ یہ آیتیں ایک انیہ ایشوریہ پیغمبر حضرت لوط علیہ السلام کے بارے میں کہتی ہیں کہ لوگوں کے مارگ درشن کے لیے جو کچھ آوشیک تھا وہ ایشور نے انہیں پردان کیا، کیونکہ ان میں اس مہان دائتو کو بھلی بھانتی نبھانے کی پوری کشمتا تھی۔
البتہ ان کی جاتی کے لوگوں نے سملائنگکتا جیسے برے کرموں کو نہیں چھوڑا، اور جب ایشور کی اور سے دنڈ آیا تو اس نے حضرت لوط کو، جنہوں نے اپنے دائتو کا پالن کیا تھا، دنڈ سے بچا لیا۔ لوگوں میں یہ بات پرچلت ہے کہ جب آپدا آتی ہے تو اچھے اور برے دونوں ہی اس میں گرست ہو جاتے ہیں، کنتو قرآن مجید کی آیتوں کے انوسار کیول برے لوگ یا اچھے کرم کرنے والے وہ لوگ دنڈ میں گرست ہوتے ہیں جنہوں نے پاپیوں کو سمجھانے اور پاپوں سے روکنے کے سمبندھ میں اپنے دائتوں کا نرواہ نہیں کیا تھا۔
ان آیتوں سے ہم نے سیکھا کہ کبھی کسی افسر پر ہو جانے والے پاپ کو ایشور کشما کر سکتا ہے، کنتو اس پاپ کو نرنتر کرنے تتھا اس پر آگرہ سے ایشوریہ دنڈ کا مارگ پرشست ہوتا ہے۔
بھلے لوگ ایشور کی کرپا کا پاتر بنتے ہیں اور اس کی ویاپک دیا سے لابھانوت ہوتے ہیں۔
رب فالق وذنب عني ماحا في يوم المعالي ربي فالق النوى عليه اعتمادي وذنب عني ماحا في يوم المعالي۔
آئیے اب سورہ انبیاء کی 76ویں اور 77ویں آیتوں کی تلاوت سنیں۔
وَنُوحًا إِذْ نَادَى مِن قَبْلُ فَاسْتَجَبْنَا لَهُ فَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ وَنَصَرْنَاهُ مِنَ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا انهم كانوا قوم سوء فاغرقناهم اجمعين۔
اور ہے پیغمبر، نوح کو بھی یاد کیجئے، جب انہوں نے ابراہیم و لوط سے پہلے ہمیں سہایتا کے لیے پکارا تو ہم نے ان کی سن لی اور انہیں اور ان کے پریجنوں کو بڑی یاتنا سے بچا لیا، اور ہم نے اس جاتی کے لوگوں کے مقابلے میں ان کی سہایتا کی جنہوں نے ہماری آیتوں کو جھٹلا دیا تھا، نشچے ہی وہ بہت برے لوگ تھے، تو ہم نے ان سب کو ڈبو دیا۔
حضرت ابراہیم علیہ السلام کا ورتانت وستار سے اور حضرت لوط کی گھٹنا سنکشیپ میں بیان کرنے کے بعد قرآن مجید ایک انیہ مہان ایشوریہ پیغمبر حضرت نوح علیہ السلام کے بارے میں کہتا ہے کہ وہ ان دونوں پیغمبروں سے پہلے تھے اور ان کی جاتی کے لوگ اتینت ہٹ دھرمی تھے، وہ انہیں جتنا بھی اپدیش دیتے تھے ان پر کوئی پربھاؤ نہیں پڑتا تھا اور اتینت کم لوگ ان کی باتوں کو سویکار کیا کرتے تھے۔ حضرت نوح ایشور کی اور سے جو کچھ بیان کرتے تھے اسے ان کی جاتی کے لوگ جھوٹ بتاتے تھے اور اپنی غلط باتوں پر آگرہ کرتے تھے۔
حضرت نوح علیہ السلام نے 950 تک اپنی جاتی کے لوگوں کے بیچ ایشوریہ دھرم کا پرچار کیا، انہیں صد کرم کرنے کا اپدیش دیا، کنتو بہت کم لوگ ان کی باتوں پر ایمان لائے۔ انتتہ انہوں نے ایشور سے کہا کہ وہ پاپیوں اور اپرادھیوں کو دنڈت کرے۔ ایشور نے ان کی بات کو سویکار کرتے ہوئے ان لوگوں کو اسی سنسار میں اپنے دنڈ کا سواد چکھا دیا۔
ان آیتوں سے ہم نے سیکھا کہ پچھلے لوگوں کے اتہاس کا گیان پاپیوں کے لیے پاٹھ اور بھلے لوگوں کے لیے سنیم کا کارن ہے۔
جس سماج کے ادھکانش لوگ پاپ و برائیوں میں گرست ہوں اسے اپنے آپ کو ایشوریہ دنڈ و پرکوپ سے سرکشت نہیں سمجھنا چاہیے، کیونکہ ایشور کا دنڈ لوگوں کے کرموں کی ہی پرتکریا ہے۔
آئیے اب سورہ انبیاء کی 78 آیت کی تلاوت سنیں۔
وداود وسلیمان اذ یحکمان فی الحرث اذ نفشت فیه غنم القوم وکنا لحکمہم شاہدین۔
اور یاد کیجئے اس سمے کو جب داود اور سلیمان کھیتی کے ایک جھگڑے کا فیصلہ کر رہے تھے جس کی فصل کو رات کے سمے کچھ لوگوں کی بھیڑوں نے تباہ کر دیا تھا، اور ہم ان لوگوں کے فیصلے کو دیکھ رہے تھے۔
پچھلی آیتوں میں کچھ پیغمبروں کا الیکھ کرنے کے بعد قرآن مجید اس آیت میں حضرت داؤد اور پھر ان کے پتر حضرت سلیمان علیہ السلام کی ایک گھٹنا کی اور سنکیت کرتے ہوئے کہتا ہے کہ ایک جھگڑے کا فیصلہ کرتے سمے دونوں کی رائے الگ الگ تھی اور ایشور نے حضرت سلیمان کی رائے کی پشٹی کی۔
معاملہ یہ تھا کہ بھیڑوں کا ایک ریوڑ رات کے سمے انگور کے ایک باغ میں گھس گیا تھا اور انگور کے پتوں تتھا گچھوں کو کھا گیا تھا۔ باغ کے مالک نے حضرت داؤد علیہ السلام کے پاس آ کر شکایت کی۔ انہوں نے فیصلہ دیا کہ باغ کے مالک کو جو نقصان ہوا ہے اس کی کشتی پورتی میں سبھی بھیڑیں اس کو دے دی جائیں۔
کنتو ان کے پتر حضرت سلیمان نے ایک انیہ اپائے سجھایا اور کہا کہ چونکہ بھیڑوں نے سوئم باغ کو تباہ نہیں کیا بلکہ باغ سے ہونے والے لابھ یا دوسرے شبدوں میں اس کی فصل کو تباہ کیا ہے، اس لیے باغ کے مالک کو بھیڑیں دینے کے استھان پر ان سے ہونے والے لابھ ارتھات ان کے دودھ و اون کو ایک سال تک اسے دیا جائے۔ اس پرکار باغ کے مالک کی بھی کھتی پورتی ہو جائے گی اور بھیڑوں کے مالک کی مول سمپتی بھی سرکشت رہے گی۔
سوابھاوک ہے کہ دونوں پیغمبروں کا فیصلہ نقصان کی ماترا کے آکلن اور اس کی کشتی پورتی پر آدھارت تھا، کنتو ایک نے تورت کشتی پورتی کا پرستاو دیا جبکہ دوسرے نے ایک ورش کے بھیتر کرمشہ کشتی پورتی کرنے کا اپائے سجھایا۔
اس آیت سے ہم نے سیکھا کہ لوگوں کے ادھیکاروں کا سمان اور انہیں پہنچنے والے نقصان کی کشتی پورتی، چاہے وہ جان بوجھ کر پہنچایا گیا ہو یا غلطی سے پہنچا ہو، سماج میں نیائے کے کریانوین کے لیے آوشک ہے۔
دھارمک نیتاؤں کا کرتویہ کیول لوگوں کو اپدیش دینا نہیں ہے بلکہ لوگ اپنے ساماجک معاملوں میں بھی ان سے پرامرش کرتے ہیں تتھا سماج کی سمسیاؤں کے نوارن کے لیے بھی انہی سے سمپرک کرتے ہیں۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ شوتو اب پرستوت ہے ہماری سبھا کا انتیم کارکرم آج کل۔
آج کل
दोस्तों, कार्यक्रम आजकल के कनेकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और रवीश जैदी का सलाम स्वीकार कीजिए।
दोस्तों, हम एक ऐसे दौर में ज़िंदगी गुजार रहे हैं जहां डिजिटल टेक्नोलॉजी बहुत तेज़ी से प्रगति कर रही है। जैसे जैसे ज़िंदगी का कारवां आगे बढ़ रहा है, कदम कदम पर नई तकनीक सामने आ रही है और साइबर स्पेस का दायरा बढ़ता जा रहा है। सोशल नेटवर्किंग साइट्स विभिन्न आयामों से हमारे जीवन को प्रभावित कर रही है। इस बीच अगर ये कहा जाए तो शायद बेजा नहीं होगा कि इस स्थिति से सबसे ज्यादा राजनीतिक लाभ उठाया जा रहा है।
सन 2000 में इंटरनेट के उदय से पारंपरिक संचार माध्यमों का रंग फीका पड़ने लगा था। इंटरनेट और खासतौर पर सोशल साइट्स के प्रसार से राजनीतिक क्षेत्र में अलग तरह की और विविध आवाजें सुनने को मिली। साइबर स्पेस ने सभी को अपनी ओर आकर्षित किया कि लोग अपनी जरूरतों और रुचियों के अनुसार इस प्लेटफॉर्म से लाभ उठाएं। जबकि बहुत समय नहीं बीता है कि जब टीवी चैनलों का बोलबाला था और वो एक तरफा तौर पर अपने कार्यक्रम पेश किया करते थे, लेकिन सोशल साइटों ने यूजर्स को ये सुविधा दी कि वो भी पूरी आज़ादी के साथ अपनी आवाज़ इस प्लेटफॉर्म पर उठा सकते हैं और दुनिया के किसी भी कोने और दूर दराज इलाके से उठने वाली ये आवाज़ पूरी दुनिया के कानों तक पहुंच सकती है। इस प्लेटफॉर्म की इस ताकत या खूबी ने राजनीति के मैदान में नई नई चुनौतियां भी पेश की, लेकिन यहाँ ये सब इतना सादा और आसान नहीं है, बल्कि पर्दे के पीछे बड़ी कहानियाँ और जटिलताएँ भी हैं।
एलन मस्क द्वारा ट्विटर को खरीदने के कुछ ही दिन बाद अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप का अकाउंट फिर से एक्टिव कर दिया गया, जो पिछले 2 साल से ब्लॉक था। 2020 के राष्ट्रपति चुनाव में ट्रंप ने धांधली के आरोप लगाते हुए कई ट्वीट किए थे, लेकिन कोई प्रमाण पेश नहीं किया था, जिसके बाद ट्विटर ने ट्रंप को नोटिस दिया था। लेकिन ट्रंप ने फिर भी इस तरह के ट्वीट करना जारी रखा तो ट्विटर ने उनका अकाउंट ब्लॉक कर दिया था। लेकिन मस्क के माइक्रो ब्लॉगिंग साइट्स के खरीदने के बाद तुरंत ट्रंप के अकाउंट को बहाल कर दिया गया। इससे साफ जाहिर है कि ये मुद्दा अमेरिका में आने वाले राष्ट्रपति चुनाव से भी जुड़ा हुआ है, क्योंकि ट्रंप इस बड़े प्लेटफॉर्म को फिर से अपने पक्ष में इस्तेमाल करने का प्रयास करेंगे।
जनवरी 2021 में जब ट्विटर के अधिकारियों ने इस सोशल वेबसाइट के नियमों के उल्लंघन के आरोप में ट्रंप का अकाउंट बंद करने का फैसला लिया, तो उस वक्त ट्रंप के 88 मिलियन फॉलोअर थे। 8 जनवरी 2021 को अमेरिका के पूर्व विवादित राष्ट्रपति ने आखिरी ट्वीट किया था, लेकिन ट्विटर को खरीदने के तुरंत बाद एलन मस्क ने फिर से ट्रंप के अकाउंट की बहाली को लेकर ट्विटर पर एक सर्वे करवाया। सर्वे में जब अधिकांश लोगों ने ट्रंप की वापसी के पक्ष में अपनी राय दी तो उन्होंने ऐलान कर दिया कि माइक्रो ब्लॉगिंग वेबसाइट पर वापसी में उन्हें कोई दिलचस्पी नहीं है।
यूएसए टुडे अखबार की रिपोर्ट के मुताबिक ट्विटर पर अपने ट्वीट से हिंसा को भड़काने के आरोप झेल रहे ट्विटर पर ट्रंप की वापसी को लेकर अमरीकी राजनेताओं की ओर से मिली जुली प्रतिक्रियाएं सामने आई हैं। कुछ लोगों ने ट्रंप की वापसी पर गहरी चिंता जाहिर की है। उदाहरण के लिए एक रिपब्लिकन सेनेटर और डोनाल्ड ट्रंप के विरोधियों में से एक लिज चेनी ने ट्विटर के इस फैसले पर कड़ी प्रतिक्रिया जताई है। चेनी 2020 के राष्ट्रपति चुनाव के नतीजों की घोषणा के बाद कांग्रेस पर ट्रंप समर्थकों के हमले की जांच करने वाली समिति के उप प्रमुख हैं।
चेनी ने अपने एक ट्वीट में लिखा है कि ट्विटर पर ट्रंप की वापसी 6 जनवरी की घटनाओं की समीक्षा करने का एक अच्छा मौका है। जांच समिति कैपिटल हिल पर हमले के दिन पोस्ट किए गए ट्रंप के सभी ट्वीट की समीक्षा करेगी, वो ट्वीट भी जिन्हें डिलीट कर दिया गया था। साथ ही हमले के दौरान उनके अक्षम्य व्यवहार के बारे में व्हाइट हाउस के कर्मचारियों के बयान भी शामिल होंगे।
दोस्तों, दरअसल चेनी ने 6 जनवरी 2021 को घटने वाली घटनाओं की ओर इशारा किया है, जब कांग्रेस में राष्ट्रपति चुनावों के नतीजों की पुष्टि के लिए इलेक्ट्रोल कॉलेज वोटों की गिनती चल रही थी। एरिजोना राज्य के कुछ सांसदों द्वारा मतदान के परिणामों पर आपत्ति दर्ज करने के बाद ट्रंप ने अपने समर्थकों से प्रदर्शन करने के लिए कहा था। ट्रंप के समर्थकों ने कांग्रेस की इमारत पर धावा बोल दिया और सुरक्षा कर्मियों के साथ झड़प के बाद वे इमारत के भीतर दाखिल हो गए। इस हमले में एक पुलिसकर्मी समेत 5 लोगों की मौत हो गई थी। मीडिया क्षेत्र के विशेषज्ञ इस बात से सहमत हैं कि ट्रंप की वापसी और एलन मस्क का पूर्व अमरीकी राष्ट्रपति के अकाउंट को बहाल करना दरअसल इन दोनों की राजनीतिक महत्वाकांक्षाओं को दर्शाता है।
सच्चाई यह है कि राजनीति परिदृश्य में सक्रिय रहना सोशल मीडिया संचालकों के सबसे महत्वपूर्ण लक्ष्यों में से एक है, जो धीरे धीरे हाशिए से केंद्र में आ गए हैं। वे अपनी इस महत्वाकांक्षा को जाहिर भी करते रहते हैं। हाल ही में रॉयटर्स ने बताया कि एलन मस्क ने एक ट्वीट द्वारा अपने 110 मिलियन के अधिक फॉलोवर्स को रिपब्लिकन को वोट देने की सलाह दी थी। ये पहली बार है कि अमेरिका में एक बड़े सोशल नेटवर्क के मालिक ने चुनाव से पहले खुले तौर पर किसी राजनीतिक दल के समर्थन में ऐसी कोई अपील की है।
मस्क ने दावा किया कि उनकी पोस्ट के संबोधक स्वतंत्र मतदाता हैं और संयुक्त शक्ति दोनों पक्षों के सबसे बुरे कट्टरपंथियों पर अंकुश लगाएगी, इसलिए मैं एक रिपब्लिकन कांग्रेस के लिए वोट देने की सलाह दे रहा हूं, क्योंकि राष्ट्रपति डेमोक्रेट है। इसी के साथ उन्होंने कहा कि वो अमेरिका के राष्ट्रपति चुनाव 2024 में फ्लोरिडा के रिपब्लिकन गवर्नर रॉन डीसांटिस का समर्थन करने को तैयार हैं, क्योंकि पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप की उम्र अब राष्ट्रपति पद संभालने के लिए काफी ज्यादा हो चुकी है।
लेकिन हमें ये नहीं भूलना चाहिए कि ये राय और सिफारिशें पुरानी हो चुकी हैं, लेकिन राजनीतिक प्रभाव डालने के लिए एक बड़ा प्लेटफॉर्म तैयार है। वो परंपरागत मीडिया से अलग है और अधिक सूक्ष्म है। निसंदेह इस प्रकार के प्रचार से एक बड़ा सोशल नेटवर्क एक राजनीतिक दल या समूह के प्रचार की सीमा तक सीमित हो सकता है।
दोस्तों, ट्विटर के मालिक का दावा है कि वो अभिव्यक्ति की स्वतंत्रता को बढ़ावा दे रहे हैं, लेकिन इसी के साथ कितना अच्छा होगा अगर वो इस सवाल का जवाब दें कि अगर कोई देश अपने खिलाफ किसी कंटेंट को हटाने की मांग करे तो उनका जवाब क्या होगा। क्या मस्क उस वक्त भी अभिव्यक्ति की स्वतंत्रता की रक्षा करेंगे, यद्यपि उन्हें इसके लिए उस देश में निवेश की गई अपनी पूंजी बाहर निकालने के लिए मजबूर होना पड़े। उन्होंने कई देशों में भारी निवेश किया है। अगर ऐसे किसी देश द्वारा ऐसी मांग उनके सामने रखी जाए तो उनका क्या जवाब होगा, जबकि उनके व्यापार का आधार ही मुनाफा कमाने पर है।
ट्विटर पर एलन मस्क के नियंत्रण के बाद कई बड़ी विज्ञापन कंपनियों ने इस सोशल नेटवर्क पर अपने विज्ञापन देना बंद कर दिए थे, क्योंकि उन्हें ट्विटर पर नफरत फैलाने वाले कंटेंट में वृद्धि को लेकर चिंता है। ये कंपनियां ट्विटर में होने वाले परिवर्तनों की बारीकी से निगरानी कर रही हैं। इस दौरान मस्क ने ट्विटर के आधे कर्मचारियों को निकाल दिया और झूठी खबरों और आपत्तिजनक सामग्री के प्रसार को रोकने के लिए जिम्मेदार सुरक्षा निगरानी दल के सदस्यों की संख्या में भारी कमी कर दी।
ट्विटर के पतन के बारे में विश्लेषकों की चिंता इस हद तक बढ़ गई है कि गार्जियन अखबार ने इस संबंध में एक लेख में ट्विटर के दिवालिया होने की संभावना की समीक्षा की है। इस प्लेटफॉर्म के कुछ पूर्व कर्मचारियों का मानना है कि इस कंपनी के सामने आने वाली समस्याएं वास्तव में उसके अस्तित्व के लिए खतरा उत्पन्न कर देंगी। मस्क इस सोशल वेबसाइट के मालिक और सीईओ हैं। लेखक और राजनीतिक कार्यकर्ता रिचर्ड सीमोर ने गार्जियन में एक लेख में लिखा था कि एलन मस्क एक राजनीतिक जीत चाहते हैं।
इस संदर्भ में एक अमरीकी समीक्षक ने भी चेतावनी दी है कि सोशल नेटवर्किंग साइटों ट्विटर, फेसबुक और गूगल की समस्या सिर्फ ये नहीं है कि उन पर फेक न्यूज़ प्रसारित की जाती हैं या उनकी निगरानी कम की जा रही है, बल्कि विशेष आवाज़ों को ताकतवर बनाने और दूसरी आवाज़ों को कमज़ोर करने के लिए इनका इस्तेमाल किया जा रहा है। हर अमीर व्यक्ति एक प्लेटफॉर्म का मालिक बन सकता है और उसका अपने हितों के लिए इस्तेमाल कर सकता है।
अमेरिकन प्रेस में फ्रांसिस कोकुयामा ने लिखा, मस्क के ट्विटर पर नियंत्रण के बाद बहुत से ट्विटर यूजर्स ने दूसरे प्लेटफॉर्म का रुख किया है, लेकिन इसका कोई नतीजा नहीं निकलेगा। एलन मस्क के हाथ में एक लोडेड गन है, यानी एक बड़ा सोशल मीडिया प्लेटफॉर्म। कोई दूसरा प्लेटफॉर्म ट्विटर की तरह यूजर्स तक पहुंच बनाने में सक्षम नहीं है और शायद निकट भविष्य में भी ट्विटर के साथ प्रतिस्पर्धा करने में सक्षम नहीं होगा। मिसाल के तौर पर ट्विटर पर ट्रंप के 88 मिलियन फॉलोअर थे, जबकि ट्रूथ सोशल मीडिया पर 5 मिलियन से भी कम हैं।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब समय मुख्य समाचारों के सारांश का। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता ने कहा है कि निष्ठा शहीद जनरल कासिम सुलेमानी के सबसे स्पष्ट विशेषता थी। भारत ने कहा है कि चीन के साथ संबंध सामान्य नहीं, मुख्य मुद्दों से कोई समझौता नहीं किया जाएगा। भारत पाकिस्तान ने एक दूसरे को अपने अपने परमाणु प्रतिष्ठानों की सूची सौंपी है। रूस और यूक्रेन ने नए वर्ष के अवसर पर दोनों ने अपनी अपनी जीत का दावा किया है। तो श्रोताओं, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुद हाफिज। Thank you.